के दौरे हुकूमत में भी एक नो गो एरियाज थे, वहां फर्स्ट टाइम पिछले 100 सालों में मिलिट्री गई और उसने क्लियर किया है, लोगों को डिस्प्लेस करके उनके उनको क्लियर करके फिर लोगों को वापस पहुंचाया है। तो ये एक बड़ी सक्सेस है। इसी तरह बलूचिस्तान की सिचुएशन, हमने अभी 14 अगस्त मनाया, पूरे पाकिस्तान के अंदर पाकिस्तान के झंडे लहराए, कराची में एक विजिबल चेंज है, लोग महफूज अपने आप को फील करते हैं। तो ये जो फ्रस्ट्रेशन है फॉर दोज जो कि ये समझ रहे थे कि पाकिस्तान की बाल्कनाइजेशन हम करेंगे, पाकिस्तान फ्रेगमेंटेड हो जाएगा, हम बड़े प्रोपेगेंडे हुए, इनका न्यूक्लियर आर्सेनल अनसेफ है, बड़े बड़े नक्शे इशू हुए पाकिस्तान को अलग अलग, वो मायूस है, वो कुवतें। और हम अल्लाह के करम से, ये हमारा बड़ा दुख दे बात है कि हमारे एक इंटीरियर मिनिस्टर जो पंजाब का है, उसके उसकी जो शहादत है वो एक बहुत बड़ा लॉस है। आज गुडेल साहब हमारे एक बहुत अच्छे लीडर हैं जिनके ऊपर हमला हुआ है, लेकिन ये कराची की सूरत हाल कुछ और है। और ये जो हुआ है ये पंजाब का, इसके ऊपर इन्वेस्टिगेशन हो रही है, इसका देखा जा रहा है कि इसके लिंकेजेस कहाँ हैं। क्योंकि पाकिस्तान के ये जो तीन बैटल ग्राउंड्स मैंने कहे हैं, तो चौथा जो है वो पंजाब का भी है, जो कि स्लीपर सेल्स हैं, जो कि अभी डॉर्मेंट है, और उसके अंदर भी चूंकि कॉम्बिंग शुरू है वहां से भी रिएक्शन हो सकता है। ये मुख्तलिफ स्कूल ऑफ थॉट की अपने, लेकिन इंटेलिजेंस एजेंसीज आई एम श्योर विल बी क्वाइट क्लियर। तो मैं आपको कहता हूँ कि ये हमें अफसोस ज़रूर है, हमारी बड़ी कीमती जानें ज़ाया हुई हैं, इससे पहले 60,000 लोगों की हम कुर्बानियाँ दे चुके हैं, लेकिन खुदा के करम से वी आर ओवर दी हम्प, और विद दी पैसेज ऑफ टाइम अगले 14 अगस्त को और ज़्यादा खुशियाँ होंगी पाकिस्तान में, और हमें अपनी सिक्योरिटी को और टाइट करना होगा, हमें भी VIPs के प्रोटेक्शन के लिए अपना वो अरेंजमेंट करना होगा, और प्लस इनकी जो जहां जहां भी आपने कल अटैक तो हुआ है, एयर अटैक और वजीरिस्तान के इलाके में आगे तकरीबन 40%
उसके बारे में बात करेंगे जी, अभी उसके बारे में बात करते हैं जी।
ठीक है
जी, थैंक यू, शुक्रिया जनाब साहब। हमारे साथ ही ठहरिएगा, डॉक्टर तौसीफ से भी एक कमेंट में लेना चाहती हूँ। डॉक्टर तौसीफ, आप बताइएगा, आपके ख्याल में तशद्दुद के इन वाकयात को जिनमें मुमताज शख्सियात को निशाना बनाया जा रहा है, सेनेटर अब्दुल कयूम ने बहुत वाज़े अंदाज में बताया और तकसीम करके मुख्तलिफ इलाकों के बारे में बताया कि कामयाबी बहुत हुई है, लेकिन जाहिर है कि बहुत सारी जगह ऐसी हैं जहां पर अभी भी कोशिश करने की जरूरत है, आप क्या समझते हैं कि क्या अफरा तफरी और इंतशार की तरह के लिए फैलाने वाली ये कोशिशें जो हैं, ये वाकई पाकिस्तानी कौम का, पाकिस्तानी अवाम का मोरेल वाकई तबाह करने के काबिल हो सकती हैं? किस तरह से इसको हम देखेंगे? क्या, जैसा कि मेरा जनरल साहब से भी सवाल था, क्या मायूस होने की बात है या आप समझते हैं कि वाकई ये मौसर तर कार्रवाइयों के बाद सूरत हाल बेहतर हो जाएगी?
देखिए, मायूस होने की तो बात नहीं है, ये बात जनरल साहब की बिल्कुल सही है कि मैं कराची में रहता हूँ और गुज़िश्ता दिसंबर के बाद जो नेशनल एक्शन प्लान पे अमल हुआ है उसके नतीजे में खासी हौसला अफजा सूरत हाल हुई है, मगर कराची की एक अजीब टिपिकल किस्म की सूरत हाल है। उसके अंदर सियासी जमातों के खिलाफ भी ऑपरेशन है, तालिबान के खिलाफ भी है, लियारी गैंगवार के खिलाफ भी है, भत्ता वसूल करने वालों के खिलाफ भी है, और उसमें उस ऑपरेशन की कुछ खामियां भी हैं। फिर ये वो जो लोग उस ऑपरेशन को प्लान कर रहे हैं उनके कुछ सियासी अजाइम भी हैं, जिसमें कुछ नई फोर्सेस को डेवलप करने की शहर में कोशिश की जा रही है। तो बहुत ज्यादा पेचीदा किस्म की सूरत हाल है। रचित गोडेल पर जो हमला है, फौरी तौर पर इस बारे में नहीं कहा जा सकता कि इसमें इंतहा पसंद मजहबी अनासर मुलविस है या वो दूसरी कुवतें मुलविस हैं जो सिविल गवर्नमेंट को कमजोर करना चाहती हैं, मगर इन सब बातों के अंदर एक बात बड़ी वाजे होती है कि जो भी लोग हैं, खा वो शहर के अंदर के लोग हों, चाहे इंतहा पसंद हो या उन्हें आप गैर मुल्की एजेंट कह दें, उनका असल निशाना जो है पाकिस्तान की सिविल गवर्नमेंट है, और सिविल गवर्नमेंट की जो जो रिट है उसे वो कमजोर करना चाहते हैं, उसके हमें मुख्तलिफ किस्म के मज़ाहिर नजर आते हैं। फिर एक और बात यह कि ये ऑपरेशन जिस हद तक कामयाब है उससे कतई नजर वो जो इंतहा पसंदी की और इंतहा पसंदों को काम करने की जो बुनियादी सहूलतें हैं वो मौजूद हैं। मतलब ये कि पूरे मुल्क में असला की भरमार है, आराम से असला मिल जाता है, कराची में आज भी मिल जाता है, लोग आसानी से असला खरीद लेते हैं, पुलिस का मॉनिटरिंग निजाम अभी तक बेहतर नहीं हो सका, मेन शाहरा पे ये जो भादराबाद है ये कराची के मरकजी बाजार का इलाका है, इसका मतलब ये है कि आसानी से मुंजिमान होते हैं। अभी 29 मई को जब प्रोफेसर वहीदुर्रहमान का कत्ल हुआ था तो वो भी शहर का बुनियादी इलाका था, उससे उसके बाद सबीन महमूद पे जब हमला हुआ तो वो भी डिफेंस का इलाका था।
असलहे पर काबू पाने की भी जरूरत है, असलहे को जो इतना
ये असलहे की रोकने की जरूरत है, नेटवर्क खत्म करने की जरूरत है, फाइनेंशियल जो सप्लाई लाइन है इंतहा पसंदों की, उसको काटने की जरूरत है, और उसमें कुछ प्लान में जो कमजोरियां हैं, जो उनके असासे हैं, उनको खत्म करने की जरूरत है ताकि ये मजीद मौसर हो।
डॉक्टर साहब हमारे साथ रहेगा। अब जनरल साहब आपसे मेरा यही सवाल है, पाकिस्तान के कबारी इलाकों में जैसा कि अभी आपसे बात हो रही थी, गुज़श्ता 3 दिनों के दौरान शिद्दत पसंदों के खिलाफ पाकिस्तानी फौज ने बहुत कार्रवाइयाँ की, खासतौर पर जब खानजादा साहब की हलाकत के बाद। इन फजाई कार्रवाइयों में जो अफगान सरहद से मुहलका इलाकों में की गई हैं, वहाँ पर कम से कम 65 दहशत गर्दों की हलाकत की खबर है। तो सेनेटर कयूम आप ये फरमाइएगा कि दहशत गर्दों को खत्म करने के लिए आप इसी तरफ आने वाले थे, ज़रब अज़ब अब तक कितना मौसर साबित हुआ है और कब तक इसके मुकम्मल होने की तवक्को करनी चाहिए?
देखिए, ज़र्ब अज़ब तो हमारी तवक्कोआत और बैन अल-अक़वामी तवक्कोआत से भी ज्यादा कामयाब हुआ है। आप ये देखें बहचत कि ये जो हमारी कन्वेंशनल आर्मीज है ना, इनका और किसी भी मुल्क की कन्वेंशनल फौज को अपने मुल्क के अंदर आबादी में छुपे हुए फेसलेस दुश्मन के पीछे चेज करना बहुत मुश्किल काम होता है, और फिर स्पेशली अपने लोगों को डिस्प्लेस करना, फिर उनको अरेंज करना, फिर उनको वापस लेके जाना, फिर उनकी जितने घर तबाह हुए उनको ठीक करना, ये एक बहुत बड़ी कार्रवाई है जो पहले सवात और मालाकांड में भी पाकिस्तान आर्मी ने की और पाकिस्तान की हुकूमत ने की थी। तो इसलिए एक तो ये बड़ी कामयाबी है, लेकिन अभी प्रॉब्लम यह है कि हमारे सरहद के पास जो कंटिग्यूस प्रोविंसेज हैं, जो बॉर्डरिंग प्रोविंसेज हैं, जो कुनड़ है, नूरिस्तान है, पाक्तिया, पाक्तिका, ये खोस्ट वगैरह, इनके अंदर बहुत सी इनकी हैं छुपने की जगह, सेंचुरीज हैं, और उधर अनफॉर्चुनेटली अफगानिस्तान की हुकूमत के लिए भी वो नो गो एरियाज हैं। जब नेटो की फोर्सेस भी थी तो विद ऑल देयर अटेम्प्ट्स एंड एफर्ट्स वो इन एरियाज को सही तरीके से साफ नहीं कर सकते थे। दैट इज वाई ये दहशतगर्द हमारी तरफ भी आते, उनकी तरफ भी आते, जिससे हमारी टेंशन भी आपस में बढ़ती थी, चूंकि वो हमें ब्लेम करते थे, हम उनको ब्लेम करते थे। अभी हमारी गवर्नमेंट लेवल पे अंडरस्टैंडिंग तो बड़ी बेहतरीन है, यानी अशरफ गनी साहब के साथ हमारी मिलिट्री लेवल के ऊपर भी, पॉलिटिकल लेवल के ऊपर भी एक सिंसेरिटी के साथ अंडरस्टैंडिंग डेवलप हुई है और उसको हम आगे लेके जा रहे हैं। तो मैं होपफुल हूँ कि इंशाल्लाह ये ऑपरेशन, देखें आउटराइटली सारे इलाके को, कबायली पट्टी को टोटल साफ करना के बहुत मुश्किल काम है। कुछ इधर उधर इनके जो स्लीपर सेल्स हैं वो होंगे, और स्पेशली जब दरमियान में बॉर्डर है और सेंसिटिविटी ये है कि आप हार्ट परसूट में बॉर्डर से क्रॉस नहीं जा सकते, और ऑब्वियस फॉर ऑब्वियस रीजंस, क्योंकि उस अगले मुल्क की अपनी सोवरेनिटी है, तो इस तरह ये लोग उसी के अंदर छुपते हैं। आपने देखा कि तोरा बोरा के ऊपर अमेरिका ने वो डिजी कटर गिराए जिसके अंदर बिल्स के अंदर जो एनिमल्स थे, जो चूहे थे, वो भी मर गए, लेकिन इवन देन ये अलकायदा वाले भी वहां मौजूद रहे, बाकी उसामा भी था, बहुत से लोग थे जो छुपते छुपाते रहे। तो ये डिफिकल्ट चैलेंज है, लेकिन हमें कामयाबी खुदा के करम से हुई है और उसका इम्पैक्ट पाकिस्तान के अंदर नजर आ रहा है। विद द पैसेज ऑफ टाइम पाकिस्तान का एक बैन अल-अक़वामी इमेज बेटर हो रहा है। आज हमें एपी सेंटर ऑफ टेररिज्म कोई नहीं कह रहा, आज उनको पता है विद ऑल सिंसियरिटी पाकिस्तान की जो सिविल हुकूमत और मिलिट्री हुकूमत, और वाई नॉट, बिकॉज हमारे ये फेवर के अंदर है। एक पीसफुल पाकिस्तान, अफगानिस्तान पाकिस्तान की जरूरत है, इसी तरह पाकिस्तान के अंदर भी अगर पीस होगा तो अफगानिस्तान के लिए बेटर होगा, और इस एक हम एक ग्रिड के ऊपर हैं। तो मैं होप करता हूं कि इंशाल्लाह ये हमारा ऑपरेशन बिल्कुल कामयाब होता जा रहा है और कामयाब होगा, और हम अपनी रूटीन लाइफ, इन्वेस्टमेंट्स पाकिस्तान में आ रही हैं, टूरिज्म को प्रमोट करेंगे, इकोनॉमिक रिवाइवल की हम खुद बात नहीं कर रहे, बैन अल-अक़वामी अदारे, जो रिनाउंड बैन अल-अक़वामी अदारे हैं, वो कह रहे हैं कि पाकिस्तान टेक ऑफ की पोजीशन में जा रहा है। तो हम रीजनल पीस के लिए पूरी एंडेवर करेंगे, एंड वी आर ग्रेटफुल टू दी बिग पावर्स लाइक यूनाइटेड स्टेट्स ऑफ अमेरिका, चाइना, रशिया, जो कि इस एफर्ट में पाकिस्तान के साथ है। ये जो डायलॉग भी हमें अफगानिस्तान की सिचुएशन को इम्प्रूव करने के लिए होस्ट किए हैं, ये भी एक ग्रेट ऑनर है पाकिस्तान के लिए कि हमें अपने नेबर ने ट्रस्ट किया, अफगान तालिबान ने ट्रस्ट किया, बिग पावर्स ने ट्रस्ट किया, और इंशाल्लाह वी आर होपफुल कि उस सिलसिले को भी हम आगे करेंगे। और लेकिन जीरो टॉलरेंस मिलिटेंसी के खिलाफ होगी, और ये ऑपरेशन भी जारी रहेंगे, सफारतकारी भी होगी, सियासत भी होगी फॉर अटेनिंग पीस इन दी रीजन।
अच्छा डॉक्टर, हमारे से सेंसर साहब एक एक मेरा सवाल और है, उसके बारे में जवाब दीजिएगा। मुझे मालूम है कि आप थोड़ी जल्दी में हैं, और डॉक्टर तौसीफ आपसे भी मुझे सियासी सूरत हाल के बारे में बात करना है, जरा सर ठहरिएगा। मुत्तहिदा कौमी मूवमेंट ने अपने कानून साजों के इस्तीफों के बाद पैदा होने वाली सूरत हाल पर हुकूमत से मुज़ाकरात करने के लिए रजामंदी का इजहार करते हुए कहा है कि इस मामले का हल तलाश किया जा सकता है। मंगल के रोज ये बात कराची में एम क्यू एम के मरकजी दफ्तर यानी 90 पर जमात के एक सीनियर रहनुमा फारूक सत्तार ने जमीयत उलमा इस्लाम के सरबरा मौलाना फजलुर रहमान से मुलाकात के बाद एक मुश्तरका प्रेस कॉन्फ्रेंस में कही है। मौलाना फजलुर रहमान का कहना था कि उन्हें मुलाकात के दौरान एम क्यू एम के रहनुमाओं का रवैया काफी मुस्बत भी लगा है, और उन्हें भी इस बात की उम्मीद है कि जब हुकूमत के साथ बैठेंगे तो मुजाकरात के सिलसिले में जो भी तहफुजात हैं उनको दूर किया जा सकता है। मौलाना फजलुर रहमान ने क्या कहा, एक बड़ा ब्रीफ कॉमेंट है उनका, वो सुनवाते हैं आपको।
और इंशाल्लाह अजीज इसी मुस्बत रवैये और मुस्बत जज्बे के साथ और उनकी जो मुस्बत इंडिया है उसके साथ हम इस्लामाबाद में मजीद बातचीत आगे बढ़ाएंगे।
अच्छा, और इसी तरह हम एम क्यू एम के लीडर फारूक सत्तार ने सहाफियों से गुफ्तगू करते हुए कहा कि मौलाना फजलुर रहमान ने उनसे कहा है कि वो पार्लियामेंट में रहकर अपना किरदार अदा करें। वो क्या कहते हैं, आइए वो भी सुनते हैं, फिर अपने माहरीन से हम राय लेते हैं।
जो हुकूमत के अकाबरीन हैं वो भी होंगे, सालिस भी होंगे और हम भी होंगे, और बाकी बातें इंशाल्लाह ताला वहां तय होंगी, और जो वजूहात हैं उसको इंशाल्लाह ताला एड्रेस किया जाएगा। तो फिर मुझे नहीं लगता कि इस मसले को हम हल नहीं कर सकते, हम इस बहरान को इंशाल्लाह हल कर सकते हैं।
तो सेनेटर कयूम, आप समझते हैं कि आपकी हुकूमत यानी पाकिस्तान मुस्लिम लीग नून तमाम सियासी जमातों को जमहूरी अमल में भरपूर अंदाज में शामिल करने में कामयाब हो सकेगी?
या फॉर श्योर, आप देखिए कि कितना टेंस माहौल था हमारा तहरीक इंसाफ के साथ, और कितनी बिटरनेस थी, और किस तरह सिचुएशन एग्रावेट हुई, लेकिन मियां नवाज शरीफ की अपनी जो सियासी बसीरत है सबको साथ लेके चलने की, एपीसीज बुलाई, फिर उनके साथ बातचीत हुई, फिर उन्होंने कहा कि आपका ये फिर को ये उन्होंने कहा ये आप बना दें जुडिशियल कमीशन, वो उनकी ख्वाहिश के मुताबिक बना, उसकी टर्म्स को एग्री किया, उसके बाद उस पर फैसला हुआ। तो मियां नवाज शरीफ ने फिर कौम को खिताब किया तो उन्होंने कहा अभी पीछे नहीं देखते, हम आगे चलते हैं और हम इकट्ठे चलेंगे, और उसके अंदर भी उसको बड़ा आराम के साथ सेटल किया। ये क्रेडिट है उनकी लीडरशिप को। इसी तरह एम क्यू एम का हमारा जो मौकफ है हुकूमत का वो ये है कि एम क्यू एम बहसीत जमात को हम बिल्कुल हम उनका एहतराम करते हैं, पार्लियामेंटेरियंस बड़ा अहम रोल अदा कर रहे हैं। हम समझते हैं कि उनको पार्लियामेंट से रिजाइन करके मसाइल हल नहीं होंगे बल्कि मसाइल बिगड़ेंगे, तो वो अपने जो पार्लियामेंट के फ्लोर के ऊपर बैठ के अपना व्यू पॉइंट भी दें, उनके कोई अगर तहफुजात हैं तो हुकूमत उनको दूर करेगी। हुकूमत का सिर्फ यही था कि कराची के अंदर अक्रॉस द बोर्ड हम एक्शन करेंगे, और कुछ इल्ताफ हुसैन साहब की जो स्पीचेस थी वो चूंकि ऑब्जेक्शनेबल थी इनके अपने लीडर्स मानते हैं, तो उसके ऊपर एक एक्शन जरूर हुकूमत को लेना पड़ा, चूंकि यहाँ पब्लिक का बहुत ज्यादा प्रेशर होता है। तो लेकिन मैं होपफुल हूँ कि एम क्यू एम के लोग इस्तीफे वापस लेके पार्लियामेंट के अंदर आ जाएंगे, और हमारी जो प्रायोरिटीज है वो गुर्बत तो अफलास को खत्म करने की, हमारी प्रायोरिटी मुआशी बहाली की है मुल्क के अंदर। हम चाहते हैं कि ये कॉरिडोर वाला जो इकोनॉमिक कॉरिडोर है ये बने, हम दहशतगर्दी के खात्मे के लिए आगे चलना चाहते हैं, और उसमें हमें सब पार्टियों की जरूरत है। आप आज देखें कि नवाज शरीफ साहब की हुकूमत में सिर्फ उनकी हुकूमत नहीं, इसमें तहरीक इंसाफ शामिल है चूंकि एक बहुत बड़े सूबे में उनकी हुकूमत है, इसमें पीपल्स पार्टी शामिल है चूंकि एक बहुत इंपॉर्टेंट सूबे में जहां कराची जिनका दारुल हुकूमत है वो उसके अंदर उनकी हुकूमत है। एम क्यू एम का गवर्नर हमारे पास इशरत अलाबाद साहब लगे हुए हैं। हमने बलूचिस्तान के अंदर भी अपनी नून की हुकूमत बनाने की बजाय मियां नवाज शरीफ साहब ने कहा कि वो कि जो नेशनलिस्ट है उनको लेके आते हैं उनको, तो ये सारी एफर्ट है सबको लेके चलने की। और हमारे जो सालार है रहील शरीफ साहब उनकी, और हमारी अफवाज पाकिस्तान और हमारी इंटेलिजेंस एजेंसीज की जो इफेक्टिवनेस है वो मतलब है वो बहुत ज्यादा काबिले तारीफ है, और मैं सलाम करता हूँ पाकिस्तानी कौम की रिजिलियंस को कि इतनी कुर्बानियां देने के बावजूद इनके हौसले बुलंद हैं। हमारी पुलिस ने बड़ी कुर्बानियां दी, हमारी सेकेंड लाइन फोर्सेज ने दी, लेकिन खुदा के करम से रिजॉल्व मजबूत है, पॉलिटिकल विल है लीडरशिप के अंदर कि हमने दहशतगर्दी का मुकाबला करना है और पाकिस्तान को इस भंवर से निकालना है, और मैं बिल्कुल पुरउम्मीद हूँ, बिल्कुल मायूसी का हम शिकार नहीं है। ये हमारे बहुत बड़े लॉसेज हैं, लेकिन इंशाअल्लाह हम सुरखरू होंगे, रियासत को दहशतगर्द जो है वो कभी भी शिकस्त नहीं दे सकते।
بہت بہت شکریہ. ہمارے ساتھ تھے سینیٹر لیفٹیننٹ جنرل ریٹائرڈ عبد القیوم. جن صاحب آپ سے میری پھر بھی بات ہوگی, آپ کے وقت کا بے حد شکریہ. اور اب ڈاکٹر توصیف سے میں بات کرنا چاہتی ہوں. ڈاکٹر توصیف, آپ کے خیال میں متحدہ قومی موومنٹ یا ایم کیو ایم کے استعفے واپس لینے اور پارلیمنٹ میں رہتے ہوئے اپنا کردار ادا کرنے کے بارے میں ان کے تحفظات کو دور کرنا ممکن ہو سکے گا؟ آپ نے سنا سینیٹر قیوم بہت مطمئن ہے اس بارے میں کہ ان کی حکومت پوری کوشش کر رہی ہے کہ جمہوری عمل کو آگے بڑھایا جائے, تمام سیاسی جماعتوں کو ساتھ لے کر چلا جائے, لیکن تحفظات ہیں ایم کیو ایم کے کافی, جس کے بارے میں فاروق ستار صاحب نے بھی بات کی. کیا آپ سمجھتے ہیں, خاص طور پر رینجرز کے حوالے سے بھی بات ہے, کہ جب اسلام آباد میں بات ہوگی تو ان کو دور کرنا ممکن ہو سکے گا اور ایم کیو ایم بہتر انداز میں واپس آ سکے گی؟
دیکھیے, 1988 سے اور 1999 کی جو پاکستان کی سیاسی تاریخ ہے اور اس سے پہلے بھٹو صاحب کے دور حکومت کی, اس سے بہت زیادہ واضح ہوتا ہے کہ تمام سیاسی قوتوں کا پارلیمنٹ میں موجود ہونا ضروری ہے. اور جب سیاسی قوتیں پارلیمنٹ میں موجود ہوں گی تو بحث مباحثوں کے نتیجے میں مسائل کا حل بھی نکلے گا اور آگے راستہ بھی نظر آئے گا. مسلم لیگ حکومت اسی پالیسی کے تحت چل رہی ہے, اس کی پوری کوشش کی ہے. بات صحیح ہے جنرل صاحب کی کہ انہوں نے تحریم چین صاحب کو آخر پارلیمنٹ میں لیا ہے, اور یہی کوشش ان کی متحدہ قومی موومنٹ سے بھی ہے. اور متحدہ قومی موومنٹ نے استعفے اس لیے نہیں دیے تھے کہ وہ پارلیمنٹ کو چھوڑنا چاہتے ہیں, بلکہ وہ چاہتے تھے کہ ریویو کیا جائے کراچی آپریشن کو. اور یہ حقیقت ہے کہ کراچی آپریشن کے کچھ ڈارک ایریاز ہیں جس میں انسانی حقوق کی خلاف ورزیاں ہوئی ہیں, جس کے لیے ایک مانیٹرنگ کمیٹی کے بننے کا معاملہ بھی پہلے طے ہوا تھا. تو میرا خیال ہے کہ یہ بہت بہتر ہو رہا ہے کہ سیاسی قوتیں دوبارہ پارلیمنٹ میں واپس آ رہی ہیں, ان کے درمیان مذاکرات ہو رہے ہیں, اس سے پارلیمنٹ مستحکم ہوگی اور اس کا حل نکلے گا. بہت زیادہ امکان ہے, بلکہ میرا تو خیال یہ کہ تقریباً ایگریمنٹ ہو چکا ہے. شاید جمعرات کو وزیر اعظم جب کراچی آئیں گے تو ان کی ایم کیو ایم کے وفد سے ملاقات ہوگی, تو اس کے اندر دو چار معاملات طے ہو جائیں گے, تو اس سے پارلیمنٹ مضبوط ہوگی اور کراچی کا آپریشن بھی بہتر ہوگا. مگر اس میں ایک بہت بنیادی بات ہے کراچی کے حوالے سے کہ کراچی اور سندھ کی دو اسٹیک ہولڈر جماعتیں ہیں, ایک پاکستان پیپلز پارٹی اور ایک ایم کیو ایم. بدقسمتی یہ ہے کہ پاکستان پیپلز پارٹی گورننس کی صلاحیتوں سے محروم ہے اور ایم کیو ایم کے ساتھ جو عسکری ونگ کا ٹیگ لگا ہوا ہے وہ اس کو ہٹا نہیں پاتی. جب تک یہ دونوں مسئلے حل نہیں ہوں گے, سندھ کا مسئلہ حل نہیں ہوگا, کراچی کا مسئلہ حل نہیں ہوگا, اور اسی طرح کی صورتحال رہے گی, تو یہ سوچنے کی ضرورت ہے کراچی کے لوگوں کو بھی, ایم کیو ایم کی قیادت کو بھی, پیپلز پارٹی کی قیادت کو بھی, کہ وہ کس طریقے سے اپنے اندر تبدیلیاں لا سکتے ہیں, کس طرح بہتر صورتحال کر سکتے ہیں تاکہ اس صوبے میں اور شہر میں ترقی کا عمل ہو. کراچی شہر کی بہت بری صورتحال ہے, نہ یہاں پانی ہے نہ بجلی ہے, پبلک ٹرانسپورٹ نہیں ہے, چنگی رکشے پہ پابندی لگ گئی ہے. وہ کیسا بھی سواری تھی مگر عام آدمی کی زندگی اور زیادہ مشکل ہو گئی ہے. تو اس تمام صورتحال کے اندر کے سیاسی جماعتیں اپنے آپ کو بہتر نہیں بنائیں گی اور بہتر صورتحال پیدا نہیں کریں گی, تو ظاہر ہے پھر انتہا پسند قوتوں کو تقویت ملے گی, تالے آزمہ قوتیں مضبوط ہوں گی, اور جس کا ماضی میں بھی نقصان ہوا ہے اور مستقبل میں بھی نقصان ہوگا.
بہت بہت شکریہ. ہمارے ساتھ تھے ڈاکٹر توصیف احمد کراچی سے. ڈاکٹر صاحب آپ سے میری پھر بھی بات ہوگی, آپ کے وقت کا بے حد شکریہ. اور آئیے پروگرام کو آگے بڑھاتے ہیں. اور اب ہمارے ساتھ ہیں نیشنل انسٹیٹیوٹ آف فوک ہیریٹیج, جسے آپ عام طور پر لوک ورثہ کے نام سے جانتے ہیں. ایگزیکٹو ڈائریکٹر ہیں ڈاکٹر فوزیہ سعید. جب ہمیشہ میں ان کا تعارف کراتے ہوئے کہتی ہوں ون اینڈ دا اونلی ڈاکٹر فوزیہ سعید, ڈاکٹر فوزیہ سعید کو ہم پروگرام میں بہت خوش آمدید کہتے ہیں. خاص طور پر بڑی بے پناہ مصروفیات ہیں ان کی, اس میں سے انہوں نے وقت نکالا ہمارے لیے آج. السلام علیکم ڈاکٹر فوزیہ. ڈاکٹر فوزیہ, آج ہم مختلف موضوعات پر آپ سے رائے چاہتے ہیں. اس سے پہلے ہم بات کر رہے تھے سینیٹر جنرل ریٹائرڈ عبد القیوم صاحب سے, اور اس کے علاوہ کراچی سے ڈاکٹر توصیف ہمارے ساتھ تھے. تو اب ہم آپ سے بات کرتے ہیں, تو آپ یہ بتائیے گا کہ پاکستان میں تشدد اور دہشت گردی پر قابو پانے کے لیے بھرپور کوششیں کی جا رہی ہیں, پھر اچانک کیا ہوتا ہے کہ اوپر تلے دو بڑی ممتاز شخصیات ہیں جیسے پنجاب کے وزیر داخلہ کرنل ریٹائرڈ شجاع خان زادہ کو ہلاک کر دیا جاتا ہے, ایم کیو ایم کے لیڈر رشید گڈیل پر قاتلانہ حملہ کیا جاتا ہے جس میں ان کا ڈرائیور ہلاک ہو جاتا ہے. اس ساری صورتحال کا تجزیہ کیا کریں گی؟ کوششوں میں کوئی کمی ہے؟ حکمت عملی کام نہیں کری مناسب طور پر؟ کیا اقدام درکار ہیں جو ابھی تک اٹھائے نہیں گئے؟ کیا مایوس ہونا چاہیے؟
اچھا, میں سمجھتی ہوں کہ یہ ایک سائیکل کی طرح سے آتا ہے, اور سائیکل جو ہے اس میں ایک پلڑا آہستہ آہستہ بھاری ہو رہا ہے, جو عوام کا پلڑا ہے. سائیکل کی طرح اس لیے آتا ہے کہ جب آپ وار کرتے ہیں اور کچھ دوسری طرف کے نقصانات ہوتے ہیں تو پھر ایک ری ایکشن آتا ہے. تو وہ نارمل سچویشن نہیں ہے جو اس کانفلکٹ میں تھی, بلکہ ابھی آپ کو معلوم ہے کہ ایک جو تنظیم ہے اس کی لیڈرشپ پوری کی پوری ماری گئی ہے یہ کانفلکٹس میں, تو وہاں سے ری ایکشن ایکسپیکٹڈ تھا बल्कि आपको मालूम होगा 14 अगस्त पे भी बहुत ज्यादा थ्रेट्स थे, इस्लामाबाद में टेलीफोन्स वगैरह बंद थे, बहुत सी एक्टिविटीज जो हैं वो डिसकंटिन्यू कराई गई, इस वजह से कि सिक्योरिटी के बहुत सख्त इंतजाम थे और वहाँ पर मेरा नहीं ख्याल लैप्स आया है। अब ये कि पूरा मुल्क है और वहाँ पर अगर दो इस तरह के इंसिडेंट्स हुए हैं तो शायद लैंड इससे कहीं ज़्यादा थे, तो उस हिसाब से बहुत भारी नुकसान है, मगर मैं इसको रिएक्शन के तौर पे देखती हूँ।
अच्छा,
और मैं मायूसी का तो सवाल ही पैदा नहीं होता, मैं समझती हूँ अभी ये जो 14 अगस्त पे जितनी सेलिब्रेशन हुई, जितना झंडा मैंने पाकिस्तान का इस्लामाबाद में देखा है, मैंने मेरा नहीं ख्याल कि पिछले सालों में मैंने इतना झंडा देखा है, तो वो एक उम्मीद जो है उसको रिप्रेजेंट करता है और लोगों को पहली दफा ये महसूस होने लगा है कि यस इट्स पॉसिबल टू डील विद देम, यू नो वो एक उम्मीद आनी शुरू हुई है, तो मैं इसको बिल्कुल भी मायूस कुन सिचुएशन नहीं कहूंगी।
अच्छा डॉक्टर फौजी, पाकिस्तान के सियासी मंजरनामे पर एक नजर डालते हैं। एक के बाद एक मसला सामने आया है, पहले पीटीआई के साथ मामला तय करने का हुए कुछ कुछ हो गए, उसके बाद एमक्यूएम के इस्तीफों का मसला उठ खड़ा हुआ जिसको हल करने के लिए अब क्वेश्चन जारी हैं, आज हम उसके बारे में भी बात कर चुके हैं और अब वो एमक्यूएम मुज़ाकरात पर राजी भी हो गई है इस सिलसिले में कि अब इस्तीफे वापस ले। क्या आप समझती हैं कि आने वाले दिनों में तमाम तर सियासी जमातें मुस्बत अंदाज में मसाइल को देखते हुए, चैलेंजेस जो दरपेश हैं कौम को उनको देखते हुए अपने सियासी रोल को जमहूरी अमल के तहत निभाने में कामयाब होंगी?
अब इसका भी सादा जवाब तो नहीं है, मगर ये जरूर कहूंगी मैं कि धीरे धीरे जो हमने पैटर्न देखा है वो हमने यही देखा है कि जमहूरी निज़ाम जो है वो ज्यादा ज्यादा मजबूत हो रहा है। इसमें इश्यूज हमेशा आते रहेंगे, ये जमहूरियत का एक पैकेज डील कह लें आप है, मगर इश्यूज को अगर बाहर वाले आके मदाखलत करके रिजॉल्व करें तो इसका मतलब जमहूरियत बहुत कमजोर है। अगर वो रोलर कोस्टर की तरह ऊपर नीचे होती, किसी को मनाएगी, कोई रूठेगा, किसी पे सख्ती करेगी, जैसे कैसे भी हो, एक पॉलिटिकल अमल के तहत जब चीजें रिजॉल्व होती जाएं, देखिए बहुत बड़ा धक्का था ये पीटीआई के लिए भी जब ये जुडिशियल कमीशन का फैसला आया कि कोई धांधली नहीं हुई, तो ये बहुत बड़ा धक्का था। इसके बाद रिएक्शंस हो सकते थे, इसके बाद बड़ा कुछ हो सकता था, लेकिन ये कि वो संभाला गया, हर तरफ से एक मैच्योर रवैया आया, ना तो पीटीआई ने उसके ऊपर बहुत रोना धोना किया, ना बाकी लोगों ने उनको ज्यादा दबाया या उनको ह्यूमिलिएट किया, वो संभाला गया इशू। अब इसी तरह एमक्यूएम का बड़ा इन्होंने सवियर एक एक्शन लिया रेजिग्नेशंस का, मगर आप देख रहे हैं कि वो धीरे धीरे वापस आ रहा है, रोल बैक हो रहा है। तो मैं बेहजत इन चीज़ों से बिल्कुल नहीं घबराती, ना ही मेरा एनालिसिस ये है कि वो कुछ गड़बड़ हो गई सियासी। मैं समझती हूँ कि अगर हमारा सियासी अमल और अगर हमारी पार्लियामेंट इस किस्म के झटके वटके जो है बर्दाश्त करती रहती है, कभी इस तरफ से आती है, कभी इस तरफ से, दैट इज वॉट वी वॉन्ट। हम चाहते हैं कि हल जो है जमहूरी अमल से निकले और वहां पर, और फिर जो फौज का रोल आप पूरा देख रहे हैं वो पार्लियामेंट उसमें बहुत एक अच्छा रोल प्ले कर रही है। ऐसा नहीं है कि फौज ने कुछ चीज टेक ओवर किया है, हालांकि वो इतना फ्रंट फुटिंग पे जा रहे हैं, मगर आपका सियासी सिस्टम पूरी तरह उसको सपोर्ट भी कर रहा है, आपका सियासी सिस्टम जो है उसके साथ साथ चल रहा है,
दोनों एक दूसरे को सपोर्ट कर रहे हैं दोनों।
और अब वो आवाम जो हमेशा या एक तरफ या दूसरी तरफ, या एक बड़ा अरसा रहा कि फौज के खिलाफ बोलते रहे, एक अरसा रहा सियासत दानों के खिलाफ बोलते रहे, आप देख लें कि वो धीरे धीरे सारे एक पेज पे आ रहे हैं, इसमें मुझे कोई शुबा नहीं है। आपको एक्सेप्शन जरूर मिलेंगी, मगर अब लोगों को ये लगने लगा है कि हाँ उम्मीद है, हाँ अगर हमारी फौज चाहे, अगर हमारी हुकूमत चाहे तो इस कैंसर से हम डील कर सकते हैं, अब वो वाली होप आनी शुरू हो गई है।
अच्छा फौजिया, मेरा आखिरी सवाल आपसे यह है, पाकिस्तान और भारत के दरमियान हालिया हफ्तों में सरहदी फायरिंग के तनाजुर में काफी कशीदगी भी आई है, अब वजीर आजम के मुशीर बराए कौमी सलामती और खारजा उमूर सरताज अजीज जा रहे हैं भारत, और वहां जाकर वो अपने भारतीय मनसब से मुलाकात करने वाले हैं। आप ये फरमाइएगा, आपकी बहुत गहरी नजर है सियासत के ऊपर भी, मुसालेहाना अमल के ऊपर भी, आप इंसानी हकूक के ऊपर भी काम करती हैं, इन सारे रवैयों के को देखते वे दोनों मुल्कों के, इनको आगे बढ़ने के लिए बेहतर तौर पर क्या इकदाम करने की जरूरत है कि बातचीत का सिलसिला जो है वो किसी नाखुशगवार वाक्य से रुके नहीं, चलता रहे, किस तरह से देखेंगे इसको?
ये जो एक पीस मूवमेंट एक अरसा दराज पहले शुरू हुई थी जिसको हम पीपल टू पीपल डायलॉग कहते थे, उस वक्त दोनों हुकूमतें एक दूसरे से बात भी नहीं कर रही थी, और मेरे जैसे बहुत से लोग थे, आई रहमान जैसे, डॉक्टर मुबशर जैसे, जिन्होंने ये इनिशिएटिव के यहाँ से लोग जाते थे, वहाँ के लोगों से डायलॉग करते थे, वो सारा सिलसिला हमने ऑलमोस्ट डेढ़ दहाई तक तो वो देखा है। अब रीसेंट पास्ट में बहुत अच्छा लगता है जब हमारी हुकूमती सतह पे बातचीत होने लगती है। हमने तो बहुत बुरा गैप गुजारा है, अब तो ये है कि कभी टूटता है कभी चलता है कभी टूटता है, तो हम जिस पर्सपेक्टिव में चले चले आ रहे हैं कई दहाइयों से, उस हिसाब से तो ये अभी भी बहुत बेहतर लगता है। मैं ये समझती हूँ कि दोनों मुल्कों की डोमेस्टिक पॉलिटिक्स जो है ना उसको समझना बहुत ज़रूरी है, क्योंकि डोमेस्टिक ऑडियंस को आप कह लें कि थोड़ा खुश रखना भी इस बड़े सिनेरियो का हिस्सा है। मैं समझती हूँ दोनों ममालिक में जो लीडरान हैं वो बहुत अच्छी तरह समझते हैं कि इनका दोनों ममालिक का आपस में रابطہ जो है वो ग्लोबल पीस के लिए, हमारे दोनों अपने ममालिक के लिए, इस रीजन के लिए बहुत ज़रूरी है। मेरे नहीं ख्याल इसमें किसी को डाउट है। बात यह होती है कि कंजर्वेटिव एलिमेंट्स जो है ना दोनों ममालिक के, उनको कैसे प्ले करती है गवर्नमेंट, जब कहीं री इलेक्शंस हो रहे हो तो क्या धुन बजती है, जब कहीं पर पॉपुलैरिटी अगर नीचे जा रही हो तो क्या धुन बजती है। मैं समझती हूँ पाकिस्तान का तो हमेशा स्टैंस रहा दोस्ती का, उसकी टर्म्स डिफाइन होनी पड़ेंगी, लेकिन थोड़ा इंडिया में ये जो प्लेइंग टू द ऑडियंस है वो ऊपर नीचे बहुत हो जाता है।
अच्छा डॉक्टर फौजिया, एक क्विक कमेंट करते जाइए, मेरा आपसे यही था कि कुछ हम स्पेशल रिपोर्ट आपके ऊपर एक करना चाहेंगे, और मेरी हमेशा कोशिश होती है कि ऑन जब आपके साथ में बात कर रही हूँ तो उस वक्त हम आपसे ज़रूर वादा ले लें कि पिछले दिनों से कुछ 6 माह से ज़्यादा कुछ अर्सा हो गया है आपको फोक लोक वर्से का चार्ज संभाले हुए, बहुत सारी हमने देखी कि तब्दीलियाँ आई हैं, बहुत सारी खबरें हम पढ़ते हैं, उस बारे में स्पेशल रिपोर्ट तो हम अपने लोगों को सुनवाएंगे। एक बात चलते चलते क्विक कमेंट करिए, हमारे अगले तजियाकार हमारे साथ हैं, कि आप पाकिस्तानी जो खवातीन पार्लियामेंटेरियंस हैं उनके लिए तरबियती सेशंस भी करती आई हैं, पाकिस्तान की सियासत में खवातीन के रोल को किस हद तक मौसर देख रही हैं आप?
मैं तो खैर बहुत इस बात से सेटिस्फाइड हूँ। पहली बात तो ये है कि हमारे मर्द पार्लियामेंटेरियंस के बरक्स हमारी औरतें पार्लियामेंटेरियंस जो हैं, ये को मैं जनरलाइज एक स्टेटमेंट दे रही हूँ, उनकी नीयत ये है कि कोई ना कोई तब्दीली आए, जो कि एक बहुत बड़ा पहला कदम है। एक होता है ना कि आपकी नियत ही ना आप वहाँ सिर्फ खाने पीने के लिए आए हुए हो या आप बस फैमिली के नाम पे आए हुए हो, ऐसा नहीं है। मैं समझती हूँ जो हमने पिछले सालों में देखा, एक पार्टी हो या दो पार्टी हो दूसरी हो, मैंने सब खवातीन जो हैं उसमें कम से कम ये बहुत क्लैरिटी है कि हम आए हैं, हमको तब्दीली लेकर आना चाहते हैं। उसके साथ साथ ये और बात है कि जो आउटकम है वो पिछले कुछ सालों में इतना कॉन्क्रीट नहीं रहा जितना शायद उससे पिछली टर्म में रहा, लेकिन मैं समझती हूँ कि हम बहुत मुश्किल हालात से भी गुजर रहे हैं, हमें वो भी देखना है। इन जनरल बहजत मैच्योरिटी आ रही है, इस दफा तो इतने फ्रेश फेसेस आए हैं, यानी बिल्कुल फर्स्ट टाइम पॉलिटिक्स में आए हैं, डिस्ट्रिक्ट लेवल से पार्टी वर्कर्स इतने आए हैं, तो वो एक बहुत अच्छी शुरुआत है। अब टाइम लगता है उनको मैच्योर करने में, सो मैं इन जनरल आपसे कहूँ कि मैं बहुत खुश हूँ। आप जो एक आपने छोटी सी बात पहले पूछी थी नैरेटिव की, आपने कहा कि भाई क्या रहता है क्या और करना चाहिए, वो भी मैं एक ये कहती रहूँ कि जो माइंडसेट चेंज है ना उस पर अभी और ज्यादा ध्यान देना चाहिए, और उसमें तमाम जो इदारे हैं हुकूमत के और दूसरे उसकी हम आहंगी बड़ी जरूरी है। अभी ये कि कुछ इदारे माइंडसेट लाना चाह रहे हैं और कुछ जो है वो पुरानी ट्यून के ऊपर अभी अपना गाना बजा रहे हैं, तो वो जरा सी हम आहंगी हमें और चाहिए ताकि अगली जनरेशन को हम एक डायरेक्शन दें।
बहुत बहुत शुक्रिया डॉक्टर फौजिया सईद हमारे साथ थी। डॉक्टर फौजिया आपसे मेरी मुलाकात बात फिर भी होगी, आपका बेहद शुक्रिया, आपके वक्त का बेहद शुक्रिया। और अब हम अपने सुनने वालों को बताएं कि जब हम एक छोटा सा वक्फा लेंगे और उसके बाद हम जब वापस आएंगे तो भारत से हमें ज्वाइन कर चुके हैं डॉक्टर मुनीश कुमार, एक बड़ा मुमताज नाम है तज्जियाकारों में और हमारे साथ यहाँ अक्सर प्रोग्रामों में होते हैं, और उसके अलावा लंदन से हमारा साथ देंगी शम्मा जुनेजो। तो एक छोटा सा वक्फा और उसके बाद प्रोग्राम के अगले सेगमेंट।
What's up, Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/voaurdu ya twitter.com/urduvoa. Humse raabta kijiye urduvoa.com par. What's up, Pakistan? Kya scene hai Pakistan? urduvoa.com.
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से پروگرام سن رہے ہیں آپ جہاں رنگ، اور اب ہم پروگرام کو آگے بڑھاتے ہیں. پاکستان کے وزیر اعظم نواز شریف اور فوج کے سربراہ جنرل راحیل شریف کے درمیان منگل کے روز یعنی آج ہی ایک تفصیلی ملاقات میں ملکی سلامتی کے متعلق امور پر تبادلہ خیال کیا گیا ہے. اطلاعات کے مطابق ملاقات میں پاکستان اور بھارت کے درمیان مشیر برائے قومی سلامتی سطح کے اجلاس میں مذاکرات سے متعلق ایجنڈے کو بھی حتمی شکل دے دی گئی ہے. یہ مذاکرات آئندہ ہفتے ہونے والے ہیں اور اس ظاہر ہے کہ اس ایجنڈے کی تفصیلات نہیں بتائی گئیں. اچھا اب پاکستان کی قومی اسمبلی کی قائمہ کمیٹی برائے امور خارجہ کے چیئرمین اویس لغاری نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے کہا ہے کہ نئی دلی میں ہونے والی ملاقات میں اگر دو طرفہ مذاکرات کی بحالی کے حوالے سے کسی چیز پر اتفاق ہو جاتا ہے تو ان کے بقول یہ ایک اہم پیش رفت ہوگی. انہوں نے کیا کہا، آئیے آپ کو سنواتے ہیں، اور ہمیں امید ہے کہ ہمارے تجزیہ کار شمع جنہیں جو لنڈن سے اور ڈاکٹر منیش کمار بھارت سے ہمارے ساتھ ہوں گے اور ان سے ہم بات کریں گے. تو آئیے آپ سنیں اویس لغاری صاحب نے کیا کہا.
کمپوزٹ ڈائیلاگ قسم کی چیز تو نہیں ہو رہی، ایڈوائزرز کی میٹنگ ہے. اگر میرے خیال میں اس میں اسی حد تک بھی اگری کر لیں کہ کمپوزٹ ڈائیلاگ شروع ہونا چاہیے تو وہی بہت بڑی اچیومنٹ ہوگی، اور کسی خاص معاملات کے حل کا تو اس میں کوئی امید نہیں ہے. لیکن آئی تھنک دے شوڈ اگری ٹو میٹ ان فیوچر. جو ہمارے سیکٹری لیول کے ٹاکس ہیں اس کو آگے پرسو کرنا چاہیے اور بات چیت کا آغاز ہونا چاہیے.
یہ آپ سن رہے تھے اور قومی اسمبلی کی قائمہ کمیٹی برائے امور خارجہ کے چیئرمین ہیں اویس لغاری. سرتاج عزیز صاحب اور ان کے بھارتی منصب کے درمیان طے ملاقات ایک ایسے وقت پر ہونے جا رہی ہے جب کشمیر میں لائن آف کنٹرول پر فائرنگ اور گولہ باری کے تبادلے کے باعث دو طرفہ تعلقات کافی تناؤ کا شکار ہوئے ہیں. اویس لغاری نے یہ بھی کہا ہے کہ سرحد کے بارے میں انہوں نے بات کی ہے، ہم اس وقت اب انتظار کر رہے ہیں. ہمیں ابھی ڈاکٹر منیش کمار اب ہمارے ساتھ ہیں، تو آئیے پہلے ان سے بات کرتے ہیں. آداب ڈاکٹر منیش.
آداب.
سوری ڈاکٹر صاحب، آپ سے پہلے رابطہ ہوا اس کے بعد لائن منقطع ہو گئی. پاکستان اور بھارت کے درمیان مذاکرات شروع ہوتے ہیں لیکن پھر کوئی ناخوشگوار صورتحال معاملے کو پیچھے لے جاتی ہے. آپ کے خیال میں دونوں ملکوں کو کن پوائنٹس پر کام کرنے کی ضرورت ہے کہ بات چیت کا یہ سلسلہ رکنے نہ پائے؟ میں اس حوالے سے بات کر رہی ہوں کہ اب آئندہ ہفتے بھی ایسی بات چیت ہونے جا رہی ہے.
دیکھیے، مجھے ایسا لگتا ہے کہ ہندوستان اور پاکستان کو بیسیکلی اگر بات چیت کرنا ہے، اگر لوگوں کے پرتی ان کی کوئی جواب دہی ہے سرکاروں کی، تو سب سے پہلے تو ان کو ان چیزوں پہ بات چیت کرنی چاہیے کہ جہاں پہ کوئی کنٹروورسی نہیں ہو. اگر 10 چیزیں ہیں جس پہ بات چیت ہو سکتی ہے تو ہندوستان اور پاکستان کو پہلے ان 10 چیزوں کے اوپر آگے بڑھنا چاہیے، اور جو کنٹروورسیل مسئلہ ہے اس کو تھوڑا پیچھے کر کے اس پہ جب کوئی سہمتی ہو تب جا کر کے یہ کرنا چاہیے. لیکن دیکھتے ہی کیا ہے، یہ ہو یہ رہا ہے ہندوستان اور پاکستان کی طرف سے، دونوں طرف کی سرکاریں ان مدوں کے اوپر زیادہ بات چیت کرتی ہیں جن پہ کوئی انڈرسٹینڈنگ نہیں ہے، کوئی کوآرڈینیشن نہیں ہے، کوآپریشن نہیں ہے، وہ مدہ سب سے پہلے آ جاتا ہے. یہ مجھے سمجھ میں نہیں آتا کہ بھائی کہ کس طریقے سے یہ دونوں دیش آپس میں آگے بڑھنا بھی چاہتے ہیں اور ان باتوں کو وہ پرائمیسی دے دیتے ہیں جن چیزوں کے اوپر کوئی ایگریمنٹ نہیں ہو. تو سب عقل مندی تو اسی میں ہے، مجھے لگتا ہے کہ جن باتوں پہ ایک کوئی انڈرسٹینڈنگ ہو ان کو لے کر کے ابھی آگے چلنا چاہیے. کیونکہ دیکھیے، جب تک بات چیت نہیں ہوگی، جب تک کوئی رستہ بنتا ہوا نہیں دکھے گا، تب تک ہندوستان اور پاکستان میں تو ہم لوگ تو ایسے ہی لڑتے رہ جائیں گے. پوری دنیا کہاں سے کہاں چلی گئی ہے اور ہم لوگ کہاں پھنسے ہوئے ہیں، اور اس سے بڑا نقصان ہو رہا ہے، لوگوں کا نقصان ہو رہا ہے. سرکاریں تو آئیں گی جائیں گی، لیڈرز کا تو کوئی نقصان نہیں ہوتا، لیکن جو لوگ ہیں، جو عام جنتا ہے، جو لوگوں کو ضرورت ہے، ان کو نقصان سفر کرنا پڑتا ہے.
تو ڈاکٹر صاحب ہمارے ساتھ رہیے گا، شمع سے بھی بارے میں ہم کامنٹ لیتے ہیں. شمع، آپ ڈاکٹر منیش کو سن رہی تھی، ہم بات کر رہے تھے کہ آخر کس طرح سے پاکستان اور بھارت کو آگے بڑھنے کی ضرورت ہے کہ بات چیت کا سلسلہ جو کسی بھی ناخوشگوار واقعے کی وجہ سے کافی دیر تک معطل ہوا رہتا ہے، رک جاتا ہے، آگے نہیں بڑھتا. کیا آپ کے خیال میں بھارت اور پاکستان کے درمیان ایک صحت مندانہ بات چیت کا ماحول تشکیل کرنے کے لیے، مستقل بنیادوں پر اس کو قائم رکھنے کے لیے کیا کرنے کی ضرورت ہے؟ ڈاکٹر منیش کمار اس سلسلے میں بات کر چکے ہیں.
دیکھیے بہجت، سب سے پہلی بات کی ہے، کتنے بھی دونوں ریلکٹنٹ نیبرز ہوں لیکن دونوں اپنی جیوگرافیکل جو پوزیشن ہے اس کو چینج نہیں کر سکتے. دنیا نے اس سے بھی بڑے ڈیزاسٹرز دیکھے ہیں. تو میں یہ کہتی ہوں, میری تھیوری یہ ہے کہ وائی ناٹ پاکستان اور انڈیا انٹر ڈیپینڈنس تھیوری پر عمل درآمد کریں. جب انٹر ڈیپینڈنس تھیوری ہوگی تو اس میں یہ ہوتا ہے کہ دونوں کی اکانومی ایک دوسرے کی مارکیٹ پر انحصار کرتی ہے, اور جب وہ انحصار کرتی ہے تو پھر جنگ کے امکانات جو ہوتے ہیں وہ بالکل معدوم ہو جاتے ہیں. آپ دیکھیں کہ کولڈ وار میں جب امریکہ کا کمیونزم کے خلاف ایک بہت بڑا ایک ان کی پالیسی تھی, لیکن اب یہ ہے کہ چائنا کے ساتھ ان کی جو گلوبل ٹریڈنگ ہے, اور وہی بات کہ جو انٹر ڈیپینڈنس تھیوری ہے ٹریڈ کی, اور دوسرے معاملات میں جو ان کی یہ ہے کہ آپس میں کولیبریشن ہو رہا ہے, تو اس کا یہ ہے کہ وہ پاکستان اور انڈیا کیوں نہیں کر سکتے. سب سے بڑی بات یہ ہے کہ یہ دونوں ایک دوسرے سے کتنی بھی نفرت کیوں نہ کریں, دونوں ایک دوسرے کے نہ جغرافیائی حدود کو چینج کر سکتے ہیں, نہ ہی یہ اپنے نیوکلیئر پروگرام کو گیو اپ کریں گے. اگر یہ نیوکلیئر پروگرام کو یوز کرتے ہیں تو دونوں میں سے کوئی بھی نہیں بچے گا. تو یہ چیز جب وہ سامنے رکھیں, ایک ڈیوریبل سوچ جو ہو اور دونوں ملکوں کی جو عوام ہے اس کے لیے ہو, تو وہ پھر میرے خیال میں یہ ہوگا. بات یہ ہے کہ دونوں ریلکٹنٹ ہیں. میں نے اپنی ایک ریسرچ میں ایک چیپٹر پورا لکھا ہے جس میں میں نے اس کا ٹائٹل یہ دیا ہے کہ دا ریلکٹنٹ نیبرز. تو لیکن یہ ہے کہ اب دونوں کی جو پالیسی ہے وہ ایک ایشو پر اور ایک کے بعد دوسرا ایشو وہ چلتا جاتا ہے, اور اس نان ان اینڈنگ ایشو جس پر یہ ہے کہ ان کے جو کانفلکٹس ہیں وہ کبھی ختم نہیں ہو سکتے.
اچھا شمع, ہمارے ساتھ رہیے گا. ایک اور بات ہمیں کرنی ہے. بھارت کے وزیر اعظم نریندر مودی نے متحدہ عرب امارات کی اعلیٰ قیادت سے ملاقات کی ہے. 1981 میں بھارتی وزیر اعظم اندرا گاندھی کے دورے کے بعد 34 برسوں میں کسی بھارتی وزیر اعظم کا یہ پہلا دورہ ہے یو اے ای کا. تو ڈاکٹر منیش یہ بتائیے گا کہ بھارتی وزیر اعظم کے اس دورے کی اہمیت کیا ہے؟ ظاہر ہے کہ وہاں پہ کوئی 26 لاکھ بھارتی تارکین وطن بھی آباد ہیں, اور کیا اس سے بھارت کی خارجہ پالیسی میں کسی تبدیلی کا اشارہ ہے کہ اتنے سارے سالوں کے بعد انہوں نے ان ملکوں کی طرف جانا بھی ضروری سمجھا ہے؟
دیکھیے, ہندوستان کے بھی جو فورن پالیسی ہے وہ بیسیکلی اس کو ہم اس طرح سے سمجھ لیں کہ وہ سارے دیشوں کے ساتھ ہندوستان دوستی کرنا چاہتا ہے, جس کے ساتھ ہم بزنس کر سکتے ہیں, جن کے ساتھ ہمارا کچھ انویسٹمنٹ کا کام ہو سکتا ہے, جہاں ہمارے لیے کچھ فائدہ ہو سکتا ہے. مودی سرکار وہ ان سارے دیشوں کے اوپر جو ہے وہ کنسنٹریٹ کر رہی ہے. اب یہاں پہ جو یو اے ای کا جو مسئلہ ہے یہ بہت وچتر مسئلہ ہے. یہ مسئلہ اس لیے بھی ہے کہ پچھلے کچھ دنوں پہلے آپ کو یاد ہوگا کہ انہوں نے ایک تھریٹ پر ایک اس طرح کا ایک بہت ہی انٹرنیشنل ریلیشن میں اس طرح سے بیان دیے نہیں جاتے ہیں, لیکن پاکستان کو لے کر کے یو اے کی طرف سے ایک بیان آیا تھا کہ بھائی کہ چونکہ آپ نے سینا نہیں بھیجا اس لیے آپ کو کوئی اس کے لیے جو ہے آپ کو بھگتنا ہوگا. یو اے ایک پرانا ایلائی رہا ہے پاکستان کا, ہندوستان کے ساتھ اس طرح کے ریلیشنز نہیں رہے ہیں. اس میں اس کا نتیجہ یہ تھا کہ اندرا گاندھی کے بعد کوئی ویکتی, کوئی بھی پردھان منتری, کوئی بھی پرائم منسٹر وہ یو اے نہیں گیا. لیکن یہاں پہ ہندوستان کو ایک موقع ملا ہے کہ ان کے ساتھ وہ دوستی کرے, اور دیکھیے کہ آپ کو وہاں پہ جو ہے 4.5 لاکھ کروڑ روپے کا جو ہے انویسٹمنٹ وہاں سے مودی صاحب لے کر کے آئے. اور دوسری بات یہ ہے کہ ہندوستان اور پاکستان کے بہت سارے لوگ وہاں پہ جاب کرتے ہیں, ایک ڈائسپورا ہے, پاکستانی بھی ہیں وہاں پہ, ہندوستانی بھی ہیں. تو یہ ایک موقع ملا ہندوستان کی سرکار کو کہ جہاں پہ آپ گھس سکیں, اور ایک خاص کر کے مسلم کنٹری ہونے کے باوجود بھی اس طرح سے مودی صاحب نے جس طرح کا وہاں پہ پرفارمنس دیا ہے وہ پوری مطلب ایک ایگزامپل ہے ہندوستان کے سامنے کہ آپ کس طرح سے ڈپلومیسی کے ذریعے جو ہے آپ اس چیزوں کو جو ہے الگ کر سکتے ہیں کہ وہ باتیں جو کہ بھائی مسلم برادرہڈ کو لے کر کے فورن پالیسی چلتی ہو یا نہیں چلتی ہو, یہ سب باتوں کو انہوں نے درکنار کیا ہے.
اچھا, اس کے ساتھ
اس کا سواگت ہو رہا ہے.
جی, ایک کوئی کامنٹ آپ کرتے جائیے گا جو میرا آپ سے آخری سوال بھی ہوگا, پھر اس پہ ہم شمع سے کنکلوڈنگ ریمارک لیں گے اس کا. تو بھارت کے وزیر اعظم نریندر مودی نے دہشت گردی کے معاملے پر بات کرتے ہوئے کہا ہے کہ دہشت گردوں کی حمایت کرنے والوں کو ایک جانب, جبکہ انسانیت پر یقین رکھنے والوں کو دوسری جانب ہونا چاہیے. کیا آپ یہ نہیں سمجھتے کہ وزیر اعظم کو اس طرح کا پیغام دیتے ہوئے ایک متحد ہو کر کام کرنے کی ضرورت پر زور دینا چاہیے تھا, بجائے اس کے کس طرح دو فریقوں میں بانٹا جاتا؟ آپ اس کو کس طرح سے دیکھتے ہیں, کیونکہ لیڈر جس طرح سے بات کرتا ہے اس سے بہت سارا ڈیپینڈ کرتا ہے آنے والے دنوں میں لائے عمل کا.
دیکھیے, نریندر مودی ایک اپنے آپ میں ایک آئیڈیولوجی کو بھی ریپرزینٹ کرتے ہیں, اور ساتھ ہی ساتھ جس طرح کا ہارڈ لینگویج کا جو جوائنٹ ڈکلریشن ہے उसमें कोई वो गुंजाइश ही नहीं रहती है कि आप इसके अलावा कुछ और चीज बोल सकें। और ये मुझे लगता है कि जिस तरीके से ये ज्वाइंट डिक्लेरेशन दोनों देशों के बीच में हुआ, उसके वर्डिंग्स को भी देखें, वो वर्डिंग्स भी बहुत ही ज्यादा पिन पॉइंटिंग कर रहा है कि भाई कि आप दो बातें मोदी साहब ने उनको उस यूएई दौरे के दौरान कही कि एक कि यूएन के अंदर में एक क्लियर कट डिस्कशन होना चाहिए टेररिज्म को लेकर के, और साथ ही साथ उन्होंने ये भी कहा कि इसमें कोई रिलीजन नहीं है, इसमें कोई एरिया का मसला नहीं है, इसमें कोई लोगों का कोई एथनिक ग्रुप्स का मसला नहीं है, लेकिन ये मसला ये है कि कोई भी व्यक्ति कोई भी ऑर्गेनाइजेशन इसके ऊपर एक कंप्लीट एक सही डेफिनेशन हो टेररिज्म का, और दूसरी बात कि जो लोग जो स्टेट टेररिज्म के साथ है और जो नहीं है उसमें डिफरेंशिएट किया जाए।
अच्छा जी, बहुत बहुत शुक्रिया। अब हम लेते हैं शमा का क्विक कमेंट इसी के ऊपर, हमारी ये सेगमेंट काफी ये भी लंबी हो गई। तो शमा आप ये बताइएगा, जैसा कि अभी मैंने सवाल किया था अपने डॉक्टर मुनीश से और वो बात कर रहे थे कि जब नरेंद्र मोदी बात करते हैं, जाहिर है कि एक बड़े स्टैचर का जो लीडर है या एक बड़ी क्यादत का, अगर पाकिस्तान के वजीर आजम बात करते हैं या किसी भी मुल्क की क्यादत जब बात करती है, तो उनको वाज़ेह तौर पर बात करने की जरूरत नहीं, बजाय इसके कि किसी दो ग्रुपों की तकसीम की बात की जाए या यूनिफाइड होकर बात करने की जरूरत नहीं होती, किस तरह से आप इसको देखेंगे?
देखिए बेहतर तीन फैक्टर्स हैं। पहली बात यह है कि मोदी का जो दौरा है, अभी डॉक्टर साहब जो बात कर रहे थे और उन्होंने एक पूरा बैकग्राउंड दिया कि पाकिस्तान का जो रिफ्यूज़ल था वो पाकिस्तान ने जो किया वो इंटरनेशनल लॉ के मुताबिक था, क्योंकि ये था कि सलामती कौंसिल ने कोई भी यूज़ ऑफ फोर्स की कोई करारदाद मंजूर नहीं की, तो मेरे ख्याल में पाकिस्तान का एक अच्छा डिप्लोमेटिक मूव था, लेकिन उसकी वजह से यह है कि उनको दूसरे महाज पर एक डिप्लोमेटिक फेलियर का सामना करना पड़ा। अब आते हैं मोदी के साहब के साथ पाकिस्तान के अगर अच्छे ताल्लुकात भी होते तो मैं समझती हूँ कि मोदी साहब यूएई जाते, क्योंकि जब से वो पावर में आए हैं, मैंने क्योंकि मास्टर्स किया है डिप्लोमेसी में और मैं बड़ा गौर से मुशाहिदा कर रही हूँ, हम नाम देते हैं यहाँ पर डिप्लोमेसी के जो स्टूडेंट्स हैं उसको मोदी डिप्लोमेसी को हम कहते हैं, हम इंडिया की पब्लिक डिप्लोमेसी को साइडलाइन में करते हैं कि मोदी का जो अपना पर्सनल करिश्मा है और जिस तरह से वो खुद को पॉपुलर कर रहे हैं ट्विटर पर, उनकी पब्लिक डिप्लोमेसी 2.0 है या यह है कि जो उनका इंटरेक्शन है, तो उसका यूएई के लीडर्स पर एक बड़ा पॉजिटिव असर पड़ा है, जिसकी वजह से अब ये इन्वेस्टमेंट, और उससे भी बड़ा यह है कि जो यूएई ने प्रॉमिस किया है कि इंडिया की सलामती कौंसिल में परमानेंट सीट की हिमायत करने का, वो मेरे ख्याल में इंडिया की एक बहुत बड़ी सफारती कामयाबी है, और उसके साथ पाकिस्तान की भी सफारती ये नाकामी है साइमल्टेनियसली कि पाकिस्तान फेल हो गया है अपनी पब्लिक डिप्लोमेसी में, कि यूएई में अपने लिए कोई एज सॉफ्ट पावर कोई एक जगह क्रिएट करे या जो जगह थी उसको मेंटेन करता। अब आप जब आती है टेररिज्म पर यह है कि मोदी साहब का एक बड़ा ही साफ स्टांस है, रिगार्डलेस ये है कि कश्मीर में जो इंसानी हकूक की खिलाफ वर्जियाँ हो रही हैं, उनके बावजूद ये है कि वो जब बाहर जाते हैं तो एक शाइनिंग इंडिया का और इनक्रेडिबल इंडिया का इमेज लेकर जाते हैं, और उसमें वो बड़ी हद तक कामयाब भी होते हैं। उनका ये मैं फिर कहूँगी कि पर्सनल करिश्मा है कि वो जब स्टेटमेंट देते हैं तो वो कन्विंस कर चुके होते हैं अपने साथ खड़े लीडर को कि वो उनके साथ हाँ में हाँ मिलाते हैं। तो इससे जो एक बात है ग्लोबल टेररिज्म की कि टेररिज्म में कोई रिलीजन नहीं होना चाहिए, तो पाकिस्तान भी तो यही कर रहा है, वो फाइट कर रहा है एलिमिनेट कर रहा है, लेकिन यह है कि पाकिस्तान इस वक्त की जो ज्योग्राफिकल सिचुएशन है उसमें यह है कि अनस्टेबल अफगानिस्तान पाकिस्तान को अनस्टेबलाइज करेगा और अनस्टेबल पाकिस्तान पूरे रीजन को डिस्टेबलाइज करेगा, उसमें इंडिया भी है उसमें चाइना भी है। तो अल्टीमेटली या इवेंचुअली यह है कि इनको शायद मैं समझती हूँ कि 5 साल बाद 10 साल या हो सकता है 20 साल बाद इनको ये चीज़ समझ में आएगी कि ये अपनी जो जियोग्राफिकल हदूद है उनको चेंज नहीं कर सकते, और एक दूसरे की सलामती और एक दूसरे के मुल्क को टेररिज्म से बचाना ही उनके अपने मुल्क के लिए बहुत ज़्यादा यह है कि एक देरपा एक अमन कायम कर सकता है।
बहुत बहुत शुक्रिया लंदन से शमा जुनेजो हमारे साथ थी, और जैसा कि आपने सुना उन्होंने खुद भी बताया कि डिप्लोमेसी खास तौर पर उनका मौजू रहा है जिसके ऊपर उनका रिसर्च भी वो कर रही हैं, तो इस तरह वो सारी इस सूरत हाल का तजिया कर रही थी। भारत से डॉक्टर मुनीश कुमार हमारे साथ थे। अब एक छोटा सा वक्फा लेते हैं, आज हमारे पहले मौजूद काफ़ी वक्त ले गए, और अब हम बात करेंगे लंदन के किंग्स कॉलेज में सीनियर रिसर्चर हैं तारिक अहमद यानी संगीन शाह साहब, उनसे हमारी बात होगी। एक छोटा सा वक्फा और उसके बाद वापस आते हैं प्रोग्राम की आखिरी सेगमेंट के साथ।
What's up Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/voaurdu ya twitter.com/urduvoa. Humse raabta kijiye urduvoa.com par. What's up Pakistan? Kya scene hai Pakistan? urduvoa.com.
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
واشنگٹن کی اردو سروس سے پروگرام جہاں رنگ, جہاں رنگ کا آخری سیگمنٹ ہے. آج ہمارے پاس آخری سیگمنٹ کے لیے بہت کم وقت بچا ہے, جس کے لیے ہم اگلے پروگرام میں کوشش کریں گے کہ زیادہ سے زیادہ اس مشرق وسطی کے بارے میں سوال کر سکیں. لندن کے کنگز کالج سے سینئر ریسرچر سنگین شاہ صاحب ہمارے ساتھ ہیں, اور یہاں مڈل ایسٹ انسٹیٹیوٹ سے ہمیں جوائن کیا ہے ڈاکٹر زبیر اقبال صاحب نے. السلام علیکم جی.
وعلیکم السلام.
آج ہم بات کرنا چاہتے تھے داعش یا اسلامک اسٹیٹ کے بارے میں, خاص ایک رپورٹ کرنا چاہتے تھے. تو مشرق وسطی میں کوئی ملک یا کوئی ایسا گروپ تلاش کرنا دشوار ہے جسے عراق اور شام میں داعش کے مارز وجود میں آنے کے لیے مورد الزام نہ ٹھہرایا گیا ہو. تو آج ہم یہ جائزہ لیتے ہیں کہ داعش کی تشکیل کے پس پردہ کیا اہم عوامل کار فرما رہے ہیں. سنگین شاہ صاحب سے ہم بات کرتے ہیں, لیکن پہلے ڈاکٹر زبیر آپ سے میں کامنٹ چاہوں گی کہ امریکہ میں یہ صورتحال ہے کہ سیاستدان ایک دوسرے کو ایسی صورتحال پیدا کرنے کے لیے مورد الزام ٹھہراتے ہیں. وہ کہتے ہیں کہ اس کی وجہ سے داعش مارز وجود میں آئی. کیا اس کے لیے عراق پر امریکہ کا حملہ, صدام حسین کی حکومت کا ختم کرنا, عراق کی فوج کو ختم کرنے جیسے اقدام کو مورد الزام ٹھہرایا جا سکتا ہے؟ کس طرح سے آپ اس کو دیکھیں گے؟
ہے, لیکن دیکھنا ضروری یہ ہوتا ہے کہ اس قسم کے جب انسٹیبلٹی یا ویکیوم پیدا ہوتا ہے تو اس کو کیسے فل کیا جاتا ہے. یقیناً جو عراق کی جنگ تھی اس کے بعد ایک ویکیوم پیدا ہو گیا تھا. اس ویکیوم کو پیدا کرنے کے لیے کنسٹرکٹیو فورسز بھی ہو سکتی تھیں اور ڈسٹرکٹیو فورسز بھی ہو سکتی تھیں. یاد رہے کہ یہ اسلامک جو داعش موومنٹ ہے یہ ایک نیشنلسٹ موومنٹ تھی, جس کا مقصد یہ تھا کہ سنیوں کے لیے سیریا میں اور عراق میں ایک قانون پیدا کی جا سکے. اس کو کیونکہ افیکٹولی مینج نہیں کیا گیا, وہ بڑھ کر انٹرنیشنلائز ہو گئی اور ریجنلائز ہو گئی. اب اس کی وجہ سے سچویشن یہ ہو چکی ہے کہ یہ ارریلیونٹ ہو گیا کہ یہ عراق کی وجہ سے ہوا یا کسی اور وجہ سے ہوا. اب بات یہ ہے کہ وہ ریالٹی ہے. اس ریالٹی کو کنٹرول کرنے کے لیے آپ کو سب سے اہم بات یہ دیکھنی ہوگی کہ ان کے جو نیشنلسٹ ایسپریشن ہیں ان کو آپ کس حد تک پورا کر سکتے ہیں, کیونکہ یہ آپ ملٹرلی پرابلم کو سالو نہیں کر سکتے. اس کے لیے ڈپلومیٹک اور دوسری اکامڈیشن کی ضرورت ہوگی. اسی لیے ضروری یہ ہو جاتا ہے کہ دیکھنا یہ ہے کہ اس وقت اس علاقے میں وہ کون سی کنڈیشن ہے جس کی وجہ سے یہ داعش جو ہے وہ ابھی تک قائم اور مضبوط ہوتی چلی جا رہی ہے. اس سے ایک سب سے اہم بات آ جاتی ہے, عراق کی ایک ڈس فنکشنل گورنمنٹ, دوسری طرح سے سیریا میں نان گورنمنٹ سچویشن, اور تیسری اس پورے علاقے میں کوئی ایسا انسٹیٹیوشن نہیں ہے یا اس قسم کی فورس نہیں ہے جو کہ اس کو نان وائلنٹ طریقے سے کنٹرول کر سکے. اس لیے جب ایکسٹرنل ایلیمنٹس اس میں آتے ہیں تو پھر داعش اور یہ پہنچتی ہے, کیونکہ وہ یہ بتا سکتا ہے کہ وہ ایک ایکسٹرنل فورسز کے خلاف لڑ رہا ہے, جس میں چاہے امریکہ ہو, یورپ ہو, آسٹریلیا ہو, جو مرضی ہو. مطلب یہ آ جاتا ہے کہ ہم نے اس علاقے میں ایک لوکل پرابلم کو انٹرنیشنلائز کر دیا. اس انٹرنیشنلائزیشن کو ختم کرنے کے لیے گلوبلی فورسز کیا استعمال ہو سکتی ہیں, یہ بڑا کمپلیکیٹڈ معاملہ ہے. اس پہ کام ہو رہا ہے, کب تک چلے گا یہ کہنے کی بات ہے کہ رشیا اور امریکہ اب سعودی عربیہ, ترکی وغیرہ کے ساتھ کوآپریٹ کر رہی ہیں کہ کسی حد تک اس کی سولوشن پیدا کیا جا سکے تاکہ اکوموڈیشن دے. اب کیسے ملے گی, کیوں ملے گی, یہ مشکل ہو جاتا ہے کیونکہ تمام ان ممالک کے آبجیکٹیوز ہیں وہ کانفلکٹ قسم کے آبجیکٹیوز ہیں.
شکریہ ڈاکٹر صاحب ہمارے ساتھ رہے گا. آپ سنگین شاہ صاحب آپ ہمیں یہ بتائیے گا, آج آپ سے میری یہی بات ہوئی کہ تفصیل سے آپ اس کے بارے میں ہمیں بات کریں گے, لیکن ہم کوئی کامنٹ کرتے چلے جائیں گے. آپ نے سنا ڈاکٹر زبیر جو کہہ رہے تھے کہ اس کی تشکیل کے پیچھے کیا ایلیمنٹس تھے, کیا عوامل رہے, آپ کیا دیکھتے ہیں کہ داعش کی تشکیل کے پس پردہ کیا اہم عوامل تھے جو کہ نظر آتے ہیں؟
جہاں تک داعش کا تعلق ہے یا کسی بھی جنگی تنظیم کا تعلق ہے, آپ اس تنظیم کو صرف اس کی تنظیم کی شروعات سے لے کر اس کے اختتام تک نہیں دیکھ سکتے. تنظیمیں جو ہوتی ہیں وہ عوام میں موجود جو سینٹیمنٹس ہوتی ہیں, عوام کے جو ایموشنز ہوتی ہیں, اس کو لے کر آگے چلتی ہیں. اگر ہم داعش کو دیکھیں, داعش جو ہے وہ عراق میں سنیوں کے جو خوف ہے اس کو لے کر آگے جا رہی ہے, اور شیعوں کے خلاف جو اور شیعوں کی اکثریت کے خلاف وہ جنگ میں سنیوں کو ابھار کر آگے لا رہی ہے. یہ وجوہات جو اس کی تھیں یہ امریکہ کی جنگ سے بہت پہلے شروع ہو چکی تھیں, اور ان کی وجوہات اگر ہم دیکھیں تو صدام حسین کے دور میں جب اس نے ایک سنی اقلیت کو شیعہ اکثریت کے اوپر مسلط کیا اور اس سے جو شیعوں کے دلوں میں جو نفرت پیدا ہوئی اس کے بیچ ہمیں ملتے ہیں. اس حالت کو پھر الزرقاوی نے بھانپا, اور الزرقاوی نے اپنی ساری اسٹریٹجی کو شیعہ اور سنی کے بیچ میں تفریق بنانے کے اوپر اپنی اسٹریٹجی بیس کی. اس اسٹریٹجی کے ساتھ بن لادن اور زواہری کا اتفاق نہیں تھا, اور ان کے بیچ میں ہلکی پھلکی سی رفٹ آئی تھی. زرقاوی کے مرنے کے بعد جب ابو عمر البغدادی اور ابو حمزہ المہاجر آئے, انہوں نے پھر اس سنیوں اور شیعوں کے بیچ میں جو تفرقہ ڈالنے کی پالیسی کو جاری رکھا, اور اس پالیسی کو پھر انتہا تک پہنچانے میں ابو بکر البغدادی جو کہ سن 2010 میں ان کے لیڈر بنے, سن 2010 سن 2011 میں ان کے لیڈر بنے, انہوں نے پھر اس پالیسی کو آگے بڑھایا. تو اگر ہم دیکھیں تو اس آئی ایس کی بنیاد جو ہے وہ کوئی اور وجہ نہیں بلکہ صرف شیعہ اور سنیوں کے بیچ میں تفریق, اور سنیوں کا یہ خوف کہ اگر شیعہ اقتدار میں آ گئے تو ان کے خلاف کارروائی کریں گے, یہ خوف تھا جو کہ کسی حد تک بجا بھی تھا. اور نوری المالکی صاحب کی حکومت نے اس خوف کو اور زیادہ حقیقت کا روپ دھارنے میں کافی امداد کی ان لوگوں کی. اگر اسی طرح اگر ہم یہ دیکھیں, جس ملک میں بھی کوئی ایسی تنظیم آگے آتی ہے, وہ تنظیم وہاں پہ موجود کلچرل سوشیو اکنامک حالات کو پڑھ کے, اس کو سمجھ کے, اس کو یہ دیکھ کے کہ ان حالات میں سے کون سی ایسی چیزیں ہیں جو کہ ہم استعمال کر کے آگے لا سکتے ہیں اور عوام کو ابھار سکتے ہیں, ان چیزوں کے اوپر وہ اپنی جو ہے ساری پولیٹیکل اسٹریٹجی کو بیس کرتے ہیں. اس سے کوئی فرق نہیں ہے کسی بھی ایک پولیٹیکل پارٹی کو آپ دیکھ لیں دنیا میں, اور کسی ملٹنٹ پارٹی کی کارروائیوں میں کوئی خاص فرق نہیں ہے. کوئی بھی سیاستدان آتا ہے وہ یہ دیکھتا ہے کہ اس علاقے میں موجود مسائل کیا ہیں, اور ان مسائل کی بنیاد بنا کر اپنی پولیٹیکل اسٹریٹجی اور اپنی پولیٹیکل کمپین چلاتا ہے.
اچھا,
باقی یہ جو
جی یہ ہمارے پاس, میں پہلے ہی معافی مانگ چکی ہوں کہ ہمارے پاس ٹائم بہت کم رہ گیا. ڈاکٹر صاحب ایک کوئک کامنٹ کریے گا کہ لیبیا کی جو تسلیم شدہ بین الاقوامی سطح پر حکومت ہے, لیبیا کی تبروک میں قائم حکومت, اس نے علاقائی اتحادیوں سے مدد کی درخواست کی ہے داعشی کے خلاف لڑنے میں, تو اس سلسلے میں عرب لیگ کا اجلاس بھی آج ہو رہا ہے. عرب ممالک لیبیا میں داعش سے نمٹنے کے لیے کس انداز سے مدد فراہم کر سکتے ہیں؟
عرب لیگ جو ہے وہ ایک پیپر ٹائیگر ہے, اس کے پاس کوئی کنٹرول نہیں ہے, اس کے پاس کوئی ریسورسز نہیں ہے, اس کے پاس انفورسمنٹ کیپیبلٹی نہیں ہے. جو یہاں تو کچھ ہو سکتا ہے وہ یہی ہے کہ ایجپٹ اپنی آرم فورسز, اپنے ایئر فورس کو استعمال کر کے اس جگہ پہ اٹیک کرے, لیکن ایسا اٹیک جو ہے اس کے ریئیکشن بڑا سیریس ہو سکتا ہے. اس لیے مجھے محسوس یہ ہوتا ہے کہ جہاں تک لیبیا کا تعلق ہے, لیبیا کو خود ہی اس معاملے کو سیٹل کرنا ہوگا, اور اس کے لیے یہ ضروری ہوگا کہ جو دو اپوزنگ قسم کی گورنمنٹس ہیں وہ ایک دوسرے کے ساتھ کوآپریٹ کریں, کمپرومائز پیدا کریں, ایک نیشنل گورنمنٹ پیدا کریں جو اس قسم کے جو سبورسیو ایلیمنٹس ہیں جس میں داعش شامل ہیں ان کو ختم کرنے کے قابل ہوں. ایکسٹرنل فورسز کچھ نہیں کر سکتے.
اچھا, بہت شکریہ ڈاکٹر زبیر. آخری سوال میرا سنگین شاہ صاحب سے ہے. سنگین شاہ صاحب, ایک منٹ ہمارے پاس سوا منٹ باقی. ایران کے وزیر خارجہ جواد ظریف کے حالیہ دورہ روس کے درمیان, جہاں دونوں ملکوں کے تعلقات میں مزید بہتری کی بات ہوئی ہے, وہیں اس موقف کا بھی اعادہ ہوا ہے کہ شام کے بارے میں اگر امن کی کوئی بات کرنے کی کوشش کی جائے تو پیش کی شرط نہیں لگانا چاہیے بشار الاسد کی حکومت کے جانے کی. کیا اس سارے تناظر میں بشار الاسد کی حکومت کا قائم رہنا اور امن سمجھوتا پانا ممکن ہے؟
جی, جہاں تک دو باتیں کافی حد تک کھل کر سامنے آ چکی ہیں. بنیادی بات یہ ہے کہ امریکہ سیریا کے اندر مکمل طاقت استعمال کرنا نہیں چاہتا, اور جب تک ان کی زمین پہ اپنے فوجی موجود نہ ہوں اس وقت بشار الاسد کی فوج کو شکست دینا بہت مشکل ہے. اس کے ساتھ ساتھ اگر آپ ایران کی دیگر پروکسیز دیکھ لیں جیسے کہ حزب اللہ ہو گیا جو کہ زمین پہ بشار الاسد کی حمایت کر رہے ہیں تو اس صورتحال میں اور گمبھیر ہو جاتی ہے اور بشار الاسد کو ہٹانا مشکل ہو جاتا ہے.
بہت بہت شکریہ سنگین شاہ صاحب, ہمارے پاس وقت بالکل ختم ہو گیا. میں بہت زیادہ معذرت خواہ ہوں اپنے سننے والوں سے, سنگین شاہ صاحب آپ سے اور ڈاکٹر زبیر سے بھی کہ ہم بات پوری نہیں کر سکے. میرے ساتھ پروڈیوسرز ارسلان شریف اور اکبر نقوی اور ہمارے انجینئرز راب میکلین اور تو بہجت کو اجازت دیجیے, آپ سے میری ملاقات پھر ہوگی اسی پروگرام میں. اب اجازت, اللہ حافظ.
پولیٹیکل لیول کے اوپر بھی ہیں لیکن بدقسمتی سے وہ استعمال ہی نہیں ہوتے. ہم تو آبزرورز کا کب سے کہہ رہے ہیں, پاکستان تو کب سے ارج کر رہا ہے کہ کوئی نیوٹرل آبزرور بھی ہمارے لائن آف کنٹرول کو اگر